अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्क मा।
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड, तपाई हाम्रो घर आँगन को बैंक, महालक्ष्मी विकास बैंक, सबल बैंक, सबल सहकार्य।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। कोभिड 19 का कारण भारतबाट आयात हुने इन्धन 11% घटेको छ। विश्वभर फैलिएको कोरोना भाइरस कोभिड 19 को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यास लगायतको खपत कम अघिल्लो वर्षको तुलनामा 11% देखिएको हो। लकडाउनका कारण लामो समयसम्म सवारी साधन चल्न नसक्दा इन्धन खपत कम भई आयातमा कमी आएको नेपाल आयल निगमले जनाएको छ। कोभिडको प्रभावले इन्धनको आयसँगै आन्तरिक बजारमा खपत कम भएको थियो। निगमका अनुसार आर्थिक वर्ष 2076-77 1,45,98,00,000 रुपियाँ बराबरको 25,90,693 किलो लिटर इन्धन आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा 11% कमी हो। आर्थिक वर्ष 2075-76 1,92,72,72,00,000 रुपियाँ बराबर 29,38,960 किलोलिटर इन्धन आयात गरिएकोमा वार्षिक रूपमा इन्धनको खपत 8-10% बढ्ने गरेकोमा यो वर्ष कोभिडको प्रभावले आयातमा कमी आएको हो। इन्धनको आयात घटे पनि निगमले गत वर्ष 12,90,00,000 रुपियाँ नाफा कमाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको, पाइपलाइनबाट तेल ल्याउँदा ढुवानीमा कम बचत हुनुका साथै अघिल्लो नाफा बढ्न गएको निगमको भनाइरहेको छ। अघिल्लो वर्ष 8,85,00,000 नाफा कमाएको थियो इन्धन आयात गरेर। गत वर्ष सरकारलाई 66,88,00,000 राजस्व बुझाएको छ। अघिल्लो वर्ष 35,00,000,000 राजस्व बुझाएको थियो। प्रत्येक वर्ष मुलुकमा इन्धनको खपतसँगै आयात बढ्दै गए पनि यो वर्ष भने कोभिडको प्रभावले आयात कमी आएको छ। निगमका अनुसार आर्थिक वर्ष 2076-77 पेट्रोल 5,13,984 किलोलिटर, डिजेल 14,73,000 किलोलिटर, मट्टीतेल 18,276 किलोलिटर आयात भएको छ। त्यस्तै हवाई इन्धन 1,36,456 किलोलिटर आयात भएको छ। कोभिडले गर्दा लामो समयसम्म लकडाउन भएकाले हवाई इन्धनको आयात न्यून भएको छ। यसै गरी खाना पकाउने एलपी ग्यास 4,48,550 आयात भएको छ। आर्थिक वर्ष 2074-75 1,54,79,00,000 रुपियाँ बराबरका 26,70,880 किलोलिटर आयात भएको थियो। यस्तै आर्थिक वर्ष 2073-74 1,98,00,000 रुपियाँ बराबरको 22,33,206 किलोलिटर आयात भएको थियो। आर्थिक वर्ष 2072-73 58,94,00,000 रुपियाँ बराबरको 13,39,139 किलोलिटर इन्धन आयात भएको थियो। इन्धन आयात 11% घट्यो। कारोबार दैनिकमा समाचार रहेको छ। यता आफ्नो कमिसन नबढाएर 1 मार्चदेखि पेट्रोलियम पदार्थको मूल्य आफू खुसी वृद्धि गरेर बिक्री गर्ने पेट्रोल पम्प व्यवसायीहरूले धम्की दिएका छन्। आयल निगमलाई साता अघि ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम व्यवसायीको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन ले पेट्रोल डिजेल बिक्री गर्दा 5% कमिसन पाउनुपर्ने माग राखेर यस्तो धम्की दिएका हुन्। हाल पेट्रोल पम्प सञ्चालकहरूले पेट्रोलमा 3.12% र डिजेलमा 2.65% कमिसन पाउँदै आएका छन्। सरकारले तोकेको मूल्यमा पेट्रोल लियम कारोबार गर्दै आएका व्यवसायीलाई निगमले नाफा र सञ्चालन खर्च तोकिदिने गरेको छ। तर पछिल्लो 4 वर्ष नाफाको दर एउटै भएको र यो अवधिमा सञ्चालन खर्च बढेकोले कमिसन वृद्धिको माग राखेका एसोसिएसनको अध्यक्ष लिलेन्द्र प्रधानले बताउनुभयो। हामीले दुई तिन वर्षदेखि एउटै कमिसन दरमा काम गर्न सक्दैनौँ, बढाउन माग गर्दै आएका छौँ, तर सुनवाई भएको छैन। उहाँले भन्नुभयो, त्यसैले यसपटक बाध्य भएर कमिसन वृद्धि नगरी उपभोक्ता मूल्य नै बढाएर बिक्री गर्ने निर्णयमा पुगेका छौँ। अन्य देशको तुलनामा नेपालमा ज्यादै थोरै कमिसनमा काम गरिरहनु परेको उहाँको जिकिर छ। देशभर करिब 1500 पम्प रहेको र तीमध्ये 35% पम्प मात्रै नाफामा सञ्चालन भइरहेको उहाँको भनाइ छ। मुलुकभर पेट्रोल पम्पको दैनिक 15 लाख लिटर पेट्रोल र 48 लाख लिटर डिजेल बिक्री गर्दै आएका छन्। एसोसिएसनको तथ्याङ्क अनुसार भारतमा पेट्रोलमा 4.1% र डिजेलमा 3.13% देखि 3.43% कमिसन दिइन्छ। त्यस्तै पाकिस्तान र चीनमा 4.4% तथा श्रीलङ्का र अमेरिकामा 5.5% कमिसनमा पम्प सञ्चालन भइरहेको एसोसिएसनले जनाएको छ। हामीले ठूलो रकम माग गरेका छैनौँ। आयल निगमले वार्षिक 5-6% नाफा राख्ने गरेको छ। सोही दरमा हामीलाई पनि कमिसन दियोस् त्यति पुर्याउँछौँ भन्न खोजेका छौँ। उहाँले भन्नुभयो, माग सुनवाई नभए मूल्य बढाएर बिक्री गर्न बाध्य हुने हामी पुगेका छौँ। आयल निगमका प्रवक्ता विनेतमणि उपाध्यायले पेट्रोल पम्प व्यवसायको ज्ञापन पत्र आएर छलफल भइरहेको बताउनुभयो। व्यवसायले बारम्बार कमिसन वृद्धिका लागि पत्रहरू दिइरहनु भएको छ। हामी समस्या समाधानका लागि पहल गरिरहेका छौँ। उहाँले भन्नुभयो, यस्तो विषम परिस्थितिमा कमिसन वृद्धि नभए आफूखुसी मूल्य बढाएर बिक्री गर्ने कुरा सुहाउँदो होइन। उहाँहरूले यस्तो कदम चाल्नुहुन्न भन्ने कुरामा हामी विश्वास गरेका छौँ। आयल निगम र एसोसिएसनले देशभर 1460 पम्पबाट बिक्रीको तथ्याङ्क निकालेको छ, जसअनुसार पेट्रोल पम्पलाई क ख ग घ र ङ गरी 5 वर्गमा विभाजन गरिएको छ। दैनिक 4000 लिटर पेट्रोल र 4200 लिटर डिजेल बिक्री गर्ने 200 पम्प क वर्गमा राखिएको छ। क वर्गमा राखिएको पम्प नाफा सञ्चालन भइरहेको तथ्याङ्क रहेको छ। दैनिक 1400 लिटर पेट्रोल र 4500 लिटर डिजेल बिक्री गर्ने 509 पम्प ख वर्गमा रहेका छन्। पेट्रोल बिक्री नगर्ने तर दैनिक 6000 लिटर डिजेल बिक्री गर्ने 141 पम्प र ग वर्गमा छन्। दैनिक 500 लिटर पेट्रोल र 200 लिटर डिजेल बिक्री गर्ने 310 पम्प घ वर्गमा र दैनिक 2500 लिटर डिजेल मात्रै बिक्री गर्ने 300 पम्प ङ वर्गमा राखिएको छ। क वर्ग बाहेक अन्य सबै पम्पले सञ्चालन खर्च समेत मुस्किलले उठाइरहेका छन्। नाफा कमाउन सकेका छैनन्। प्रधानको दाबी छ, कमिसन बढाए आफै मूल्य बढाउने पेट्रोलियम बिक्री गर्ने व्यवसायीहरूको धम्की। नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। सरकारले नेपालमा उत्पादनमूलक क्षेत्रमा विदेशी लगानी गर्न अनुमति प्राप्त लगानीकर्ताले 1 वर्षभित्र लगानी भित्राइसक्नुपर्ने व्यवस्था गरेको छ। मन्त्री परिषदको बैठकले यसै साता स्वीकृत गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली 2077 मार्फत लगानी भित्राउने अवधि तोकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको मन्त्री परिषद कार्यालयमा प्रस्ताव गरेको उक्त नियमावली हालै स्वीकृत भएर कार्यान्वयनमा आएको छ। कार्यान्वयनमा आएको नियमावली अनुसार वैदेशिक लगानी भित्राउन अनुमति प्राप्त गरेको लगानीकर्ताले स्वीकृत रकमको कम्तीमा 70% उद्योग व्यवसाय र उत्पादन तथा कारोबार सुरु गर्नु अघि नै भित्राइसक्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका सह प्रवक्ता उर्मिला केसीले जानकारी गराउनुभयो। यस्तै स्वीकृत लगानीको रकमको बाँकी 30% र रकम उद्योग व्यवसायमा उत्पादन र कारोबार सुरु भएको 2 वर्षभित्र भित्राइसक्नुपर्ने व्यवस्था छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 र हालै स्वीकृत भएको नियमावलीले 1 वर्षभित्र निश्चित लगानी भित्राइसक्नुपर्ने व्यवस्था राखे पनि न्यूनतम रकमको सीमा भने खुलाइसकेको छैन। यसबाहेक सञ्चालनमा रहेको उद्योगको सेयर खरिद गरी लगानी गर्न चाहने विदेशी लगानीकर्ताको हकमा विदेशी लगानी स्वीकृत भएको 1 वर्षभित्र उक्त लगानी भित्राइसक्नुपर्ने नियमावलीमा हवाईजहाज, पानीजहाज, पेनी मेसिन, औजार, निर्माण उपकरण तोकिएको सीमाको अधीनमा रहेर लिज लगानी गर्न सक्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 व्यवस्थालाई आत्मसात गरी सोही व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। नियमावलीले विदेशी लगानीमा भएको उद्योगले आफ्नो आर्जित नाफाबाट पुनः लगानी गर्दा गर्दा उक्त वा विदेशी लगानी खुला गरिएको अन्य उद्योगमा लगानी गर्न सक्ने बाटो खुला गरेको छ। सरकारले यो नियमावली मार्फत वैदेशिक लगानी भित्र्याउन अनुमति प्राप्त लगानीकर्ताको हकमा व्यावसायिक र आवासीय भिसा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। नियमावली अनुसार 10 करोड रुपियाँ र त्यसभन्दा बढी विदेशी लगानी स्वीकृत गरे उक्त लगानीको 25% रकम भित्राइसकेको लगानीकर्ताको हकमा लगानीकर्ता वा उसको आधिकारिक प्रतिनिधिमध्ये 2 जना र उसको पारिवारिक सदस्यलाई व्यावसायिक भिसा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यस्तै एकैपटक 10 लाख अमेरिकी डलरभन्दा बढी रकम वा उक्त बराबरको परिवर्तीय विदेशी मुद्राको विदेशी लगानी गर्ने लगानीकर्ताको हकमा आधिकारिक प्रतिनिधि र पारिवारिक सदस्यलाई आवासीय भिसा उपलब्ध गराउने व्यवस्था गरिएको छ। तर आवासीय भिसाको हकमा लगानीको 50% रकम बराबर विदेशी लगानी कायम रहेको र अवधिसम्म लगानी मात्रै सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ। भिसा सुविधा प्राप्त गर्नका लागि विदेशी लगानी स्वीकृत लगानीकर्ताले पत्र भिसा माग गर्ने व्यक्तिको राजधानी लगानीकर्ताको आधिकारिक प्रतिनिधिको प्रमाणित कागजात र लगानीकर्ताको पारिवारिक सदस्यता सरकारवाला निकायबाट नाता प्रमाणित कागजसहित उद्योग विभागमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। वैदेशिक लगानी नियमावली लगानीकर्तालाई भिसा र परिचय पत्र अन्नपूर्ण पोस्टमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
मन परेको मायालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि।
अन्त राम्रो सुट कहाँ पाइन्छ त सोल्टी, बताइदेऊ नि त।
यति पनि थाहा छैन त एमएम टेलर्स क्या त? रेडिमेड कोट पाइन्ट, सुट, 4 वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट, सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स, न्यू रोड, खिचा पोखरी चोक, पिपुल्स प्लाजा अगाडि, एक तल्ला माथि। अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 4250989 4250989।
छोरी, यो छोरी, ए बाबा हो होइन, कति झुन्डिरा हो यो ल्यापटपमा, अरे सेवा भगवान्।
हजुर के काम गरिरहेको त हो?
मेरो काम रे।
अनि हो त, हजुरको खाता खोल्न लागेको नि।
खाता होइन, के भन्छ यो?
ल लिनुहोस् हजुरको खाता नम्बर, अब दाजुलाई विदेशमा पठाइदिनुहोस् र पैसा पठाउन भन्नुहोस्। हो त, कृषि विकास ब्याङ्कले जहाँबाट पनि खाता खोल्न सक्ने सुविधा ल्याएको छ नि।
विस्तृत जानकारीका लागि आजै edbl.gov.np सर्च गरौँ र आफूले चाहेको खाता शून्य मौजातमा तुरुन्तै खोलौँ। सम्पूर्ण सुविधा सहितको तपाईँ हाम्रो घर आँगनको बैंक,
कृषि विकास बैंक।
हे बाबा, हेर त हेर, कृषि विकास बैंकको सेवा।
रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। सेयर बजार परिसूचकले निरन्तर नयाँ रेकर्ड कायम गर्दै गएको छ। सोमबार पनि सेयर बजार सामान्य अङ्कले सकारात्मक देखिएको छ। उतार चढावका बीच बजार परिसूचक नेप्से करिब 4 अङ्कले सकारात्मक रहेर 2239 उचाइमा पुगेको छ। सेयर बजार निरन्तर उचाइ कायम गरिरहेको अवस्था देखिएको छ। कारोबार गर्ने सङ्ख्या पनि निरन्तर बढ्दै गएको देखिएको छ। यसै विषयमा कुराकानी गर्नका लागि सेयर बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राजा पोखरेल हाम्रो सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा। पछिल्लो समय सेयर बजारको अङ्क चाहिँ निरन्तर उकालो लाग्दै गएको छ, निरन्तर नयाँ रेकर्ड कायम गर्दै गएको देखिन्छ। परिसूचकले कारोबार एक टाका एकदमै बढ्यो, अहिले त्यो गतिमा बढ्न सकेको छैन। कसरी हेर्नुभएको छ यो सेयर बजारको ट्रेन्डलाई?
अब पछिल्लो समय चाहिँ लगभग 4 वर्षदेखि बजार ओह्रालो क्रममा थियो होइन, अनि बिचमा जब कोभिड भयो त्यसपछि अन्य सेक्टरहरू बन्द भए, त्योसँगै ब्याङ्कमा फिक्समा राखेको पैसाहरू पनि त्यसको ब्याज दर पनि घटाइयो र ब्याङ्कमा अन्य क्षेत्रमा लगानी नभएपछि ब्याङ्कमा तरलता पर्याप्त भयो. त्यही कारणले गर्दाखेरि पनि नवप्रवेशीहरू त्योसँगै पुराना लगानीकर्ताहरू सङ्घ संस्थाहरू सबै बजारमा थुप्रिने अवस्था रहेकोले गर्दाखेरि चाहिँ त्योसँगै अनलाइनको प्रवृत्ति पनि बढ्दै गयो. होइन यो लकडाउनको बिचमा धेरैजना गाउँ फर्किनु भएको थियो र सबैले हातात उठा गर्ने मौका पनि पाउनुभयो. त्यसले गर्दा पछिल्लो समय बजार राम्रो भएको छ.
हामीले लामो समय अनलाइन कारोबार गर्नुपर्छ भनेर पहल गऱ्यौँ, पछि अनलाइन कारोबार पनि भएको छ. यसको असर चाहिँ कस्तो कतिको देखिएको छ यो सेयर बजारमा?
एकदमै राम्रो छ. हामीले यो त अनलाइन आउनुपर्छ भनेर धेरै पहिलादेखि आवाज उठाइरहेको थियौँ. होइन पछि जब अनलाइन आयो, अनलाइनमा पनि विभिन्न समस्याहरू आइरहेका थिए. पूर्ण अनलाइन भइरहेको थियौँ, पूर्ण अनलाइन भइरहेको थिएन. अहिले चाहिँ पछिल्लो समय अनलाइन पनि राम्रो भएको छ, त्योसँगै नयाँ लगानीकर्ताहरू पनि प्रवेश गरेका छन्.
अब अहिले अहिले चाहिँ कस्तो देखिएको छ? अनलाइनका सबै समस्या समाधान भएका छन् अहिलेका आजका दिनमा आउँदा?
सबै ठ्याक्कै त समाधान भइसकेका छैनन्. होइन पछिल्लो समय पहिलाभन्दा समस्याहरू अलिक कम आएको छ.
अब लगानीकर्ताहरूकै माग पनि थियो, अब यसको यो ब्रोकरहरूको कमिसन पनि घटाइएको अवस्था छ. अहिले त अब हिजोबाट सामाजिक उत्तरदायित्वमा पनि खर्च गर्नुपर्ने 1% भनेर धितोपत्र बोर्डले नियमावली पनि बनाइसकेको अवस्था छ. यसले चाहिँ कस्तो बजारमा कस्तो प्रभाव पार्छ, अथवा यो स्वाभाविक नै हो?
अब यो पछिल्लो समय चाहिँ बजार राम्रै नै भइरहेको छ. होइन अब जुन सामाजिक उत्तरदायित्वमा गर्नुपर्ने 1% भनेको छ नाफाबाट, यो लाग्छ मेरो व्यक्तिगत कुरा गर्दा चाहिँ, किनभने यो राम्रो कदमै हो.
अरू अरू कमिसन पनि तपाईँले घटाउन माग गरिरहनु भएको थियो, त्यो पनि घटी.
हामीले ब्रोकर कमिसन पनि अलिकति बढी भयो भन्दैछौँ. होइन ब्रोकर कमिसनै यो चाहिँ जुन अर्थमन्त्री पूर्व अर्थमन्त्रीज्यूले एउटा पुँजी बजार र मुद्रा बजारका समस्या भनेर आयोग गठन गरिदिनु भएको थियो, त्यसको सदस्य म थिएँ. हामीले त्यहाँ 58 गुडा लगेको थियौँ. त्यसमा चाहिँ अल्पकालीन, मध्यकालीन, दीर्घकालीन भनेर छुट्याइएको थियो. त्यसमा यो ब्रोकर कमिसन पनि घटाइनेछ जब अनलाइन पूर्ण रूपमा चल्छ भनिएको थियो. र हामीले ब्रोकर कमिसन चाहिँ अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कति ठाउँमा चाहिँ ब्रोकर कमिसनै नलिने पनि रहेछ. होइन हामीले चाहिँ यो चाहिँ अलिक बेसी नै भयो भन्दैछौँ अहिलेको यही ब्रोकर कमिसनलाई पनि. र यो ब्रोकर कमिसनले पनि थप लगानीकर्तामा त उत्साह छाएको.
र अन्तिममा बताइदिनुहोस्, अब ब्रोकर चाहिँ बैङ्कलाई पनि ब्रोकरको जिम्मेवारी दिने भन्ने कुरा पटक पटक उठेकै कुरा हो. संसदीय समितिहरूमा पनि छलफल भएर लाइसेन्स देऊ भन्ने कुरा आएको थियो, तर अहिलेसम्म पनि बैङ्कले ब्रोकर लाइसेन्स पाउन नसक्नुलाई कसरी हेर्नुहुन्छ?
अब यो पनि 58 समावेश भएको थियो. होइन हामीले चाहिँ के भन्दैछौँ भने ब्याङ्कलाई ब्रोकर चाहिँ किन चाहियो भने, अब हरेक गाउँपालिकादेखि लिएर हरेक ठाउँमा ब्रोकरहरू किन्न सकेको छैन. होइन अनि जब अब ब्याङ्क भनेको त 77 जिल्लामा पुगेको छ, यस कारणले पनि ब्याङ्कलाई ब्रोकर भयो भने चाहिँ सबै लगानीकर्ता बजारमा आउने छन्. जति लगानीकर्ता ब्याङ्क सेयर बजारमा आबद्ध हुन्छन् त्यसपछि बजार आफै राखिलो बन्दै जाँदैछ भन्ने हाम्रो धारणा हो. अब त्यो समय म के भन्न चाहन्छु भने, अहिले 50 ब्रोकर छ, त्यो ब्याङ्कलाई दिन असहज हुन्छ, हरेक तरिकाले केही गाह्रो हुन्छ भने 50 ब्रोकरलाई त्यही ब्रोकरलाई 200 पुर्याइदियो भने पनि, होइन 200 फेरि थप गरिदियो भने पनि हरेक गाउँपालिकामा जाने थियो भने हाम्रो भनाइ पनि हो.
हस्, तपाईँको महत्त्वपूर्ण समय र विचार हामी र हाम्रा श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद. उहाँ हुनुहुन्थ्यो सेयर बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल. थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा अब बाँकी आर्थिक समाचार. निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले कृषि क्षेत्रमा वैदेशिक लगानी खोल्ने सरकारको निर्णय कार्यान्वयन ल्याउनु अघि सम्भाव्यताको विस्तृत अध्ययन गर्न सुझाव दिएका छन्. नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा सरकारलाई यस्तो सुझाव दिने निर्णय गरेका हुन्. तीनवटै सङ्गठनले सोमबार सार्वजनिक गरेको संयुक्त धारणामा कृषिमा विदेशी लगानी खुला गर्नु पूर्व सम्भाव्यता विस्तृत अध्ययन गर्न सुझाव दिएको हो। विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भए पनि सो लगानी प्रवर्धन गर्न सरकारले जनाएको विगतको प्रतिबद्धता पूरा गर्न पनि ती संगठनले ध्यान आकर्षण गराएका छन्। महासङ्घ परिसङ्घ र चेम्बरले कृषिमा वैदेशिक लगानी खुला गर्दा त्यससँग सम्बन्धित नीति नियम निर्देशिका कार्यविधि बनाउँदा वा कुनै पनि संशोधन गर्दा निजी क्षेत्रसँग छलफल गर्न सरकारसँग माग गरेका छन्। त्यस्तै कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्दा त्यसबाट भित्रने प्रवृत्ति त्यसले उपयोग गर्ने कच्चा पदार्थ र निर्यातको अवस्था हेरेर मात्र निर्णय गर्न ती संगठनहरूको आग्रह रहेको छ। भैरवा स्थित विशेष आर्थिक क्षेत्र सेजमा स्थापित तीन उद्योगले चालु आर्थिक वर्ष 2077-78 को सुरुवाती चरणमा 22 करोडभन्दा बढी मूल्यको वस्तु निर्यात गरेका छन्। चालु आर्थिक वर्षको मङ्सिरमा ती उद्योगले 22 करोड 30 लाख मूल्य बराबरको वस्तु उत्पादन गरी निर्यात गरेका हुन्। सेजमा अहिले तीनवटा उद्योग शक्ति मिनरल्स प्रणाली, बिन्डियट लाइट र विस्तार ग्लोबल प्रणालीले पूर्ण क्षमतामा सञ्चालन रहेका छन्। सेज व्यवस्थापन कार्यालयका अनुसार यी उद्योगले उत्पादनदेखि लिएर उत्पादित वस्तु विदेशमा समेत निर्यात गर्न थालेका छन्। सेज व्यवस्थापन कार्यालयका प्रमुख अर्जुन पौडेलले तीनवटा उद्योग पूर्ण क्षमतामा सञ्चालनमा रहेको र ती उद्योगले गत वर्षको तुलनामा अहिले 1344% उत्पादन वृद्धि गरेको जानकारी गराउनु भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले तनहुँको रिसिङ गाउँपालिका एक भापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभएको छ र आयोजनाको सोमबार स्थलगत निरीक्षण गर्दै उहाँले हालसम्मको प्रगति विवरणबारे जानकारी लिनुभएको छ। मन्त्री रायमाझीले आयोजनाको निर्धारित समयमै सम्पन्न गर्नुपर्ने र त्यसका लागि सरकार का तर्फबाट आवश्यक सबै सहयोग गरिने बताउनुभयो। राष्ट्रिय गौरवको आयोजनाको शीघ्र सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको हुँदा यस आयोजना पनि त्यही अनुसार काम हुनेमा सरकार विश्वस्त रहेको मन्त्री रायमाझीको बनाइरहेको छ। उहाँले आयोजनाको प्याकेज 2 अन्तर्गत चिनिया कम्पनी सिने हाइड्रो कम्पनीले गरिरहेको काम बारेमा जानकारी लिनुभएको थियो। सिने हाइड्रोले आयोजनाको विद्युत गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याङ्क लगायतका सुरुङ, बाँध स्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ। सो अवसरमा तनहुँ हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक प्रदीप कुमार थिके र आयोजना प्रमुख अच्युत घिमरेले मन्त्री रायमाझीलाई आयोजनाले हालसम्म गरेको गतिविधिबारे जानकारी गराउनु भएको थियो। अन्तर्राष्ट्रिय बजारमा निकासीको राम्रो सम्भावना रहेको नेपाली चिया प्रवर्धनका लागि पछिल्लो समय थुप्रै प्रयास हुन थालेका छन्। विदेशी बजारमा निकासी हुने चियालाई विभिन्न बहानामा गुणस्तरहीन भन्दै बिक्री नहुने समस्या सुल्झाउन चिया तथा कफी विकास बोर्डले पछिल्लो पटक नयाँ प्रविधिको प्रयोग सुरु गर्न तयारी गरेको छ। आगामी माघदेखि सुरु गर्न लागि नयाँ प्रविधिमा चियाको बोर्डदेखि बजारीकरणसम्मको व्यवस्था जोडिने चिया तथा कफी विकास बोर्डले जनाएको छ। नयाँ प्रविधिमा एउटा सफ्टवेयर जडान गरी त्यसबाट विदेशी बजारमा पुगेको चिया कुन बगान, कुन उद्योगबाट, कुन कन्टेनर मार्फत त्यो बजारमा पुगेको हो भन्ने सजिलै पत्ता लगाइने बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णु कुमार भट्टराईले बताउनु भएको छ। र आजका लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर एकको खरिद दर 117.12 रुपियाँ, बिक्री दर 117.72 रुपियाँ, युरो एकको खरिद दर 142.43 रुपियाँ, बिक्री दर 143.16 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 158.05, बिक्री दर 158.86, स्विस फ्रेङ्क एकको खरिद दर 131.68, बिक्री दर 132.35, अस्ट्रेलियन डलर एकको खरिद दर 90.35, बिक्री दर 90.82, क्यानोडियन डलर एकको खरिद दर 91.76, बिक्री दर 92.23, साउदी अरब रियाल एकको खरिद दर 31.22, बिक्री दर 31.38, कतारी रियाल एकको खरिद दर 32.16, बिक्री दर 32.33, संयुक्त अरब इमिरेट दिराम एकको खरिद दर 31.89, बिक्री दर 32.05, मलेसियन रिङ्गिट एकको खरिद दर 28.90, बिक्री दर 29.05, दक्षिण कोरियन उन 100 खरिद दर 10.67, बिक्री दर 10.70, डेनिस क्रोनर एकको खरिद दर 19.15, बिक्री दर 19.25, हङकङ डलर एकको खरिद दर 15 रुपियाँ 10 पैसा, बिक्री दर 15 रुपियाँ 18 पैसा, कुवेती दिनार एक को खरीद दर 385 रुपियाँ 81 पैसा, बिक्री दर 387 रुपियाँ 79 पैसा र बहराइन दिनार एक को खरीद दर 310 रुपियाँ 66 पैसा, बिक्री दर 312 रुपियाँ 25 पैसा रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।